यो रेडियो नेपाल हो। अब नरेश भुयालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणका कारण अर्थतन्त्रमा आएको चुनौतीसँगै आगामी बजेटमा स्रोत व्यवस्थापन गरी कार्यान्वयनका प्राथमिकता निर्धारण गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। जोखिमको स्थिति मूल्यांकन गरी लकडाउनलाई केही दिन अझै निरन्तरता दिइने संकेत। नेपालमा कोरोना भाइरसबाट संक्रमित 49 जना मध्ये रोग निको भई 12 जना घर फर्किए र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर 2,00,000 नाग्यो। अधिकांश अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा। सरकारका प्रवक्ता अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई सरकारले चुनौतीको रूपमा लिएको र बजेटका लागि सरकारले स्रोत व्यवस्थापन गरी कार्यान्वयनका प्राथमिकता निर्धारण गर्ने जानकारी दिनुभएको छ। रेडियो नेपालसँग आज बिहान कुराकानी गर्नुहुँदै सरकारका प्रवक्ता अर्थमन्त्री डाक्टर खतिवड़ाले सार्वजनिक, निजी, सामुदायिक क्षेत्रसँग मिली अर्थतन्त्रलाई स्वाभाविक गतिमा अगाडि बढ़ाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
जोखिमको बीचमा काम गर्ने अवसर पनि हामीले प्राप्त गर्नुपर्छ। यी जोखिमहरूमा मुख्यत राजस्वको वृद्धि यो वर्ष हाम्रो कम हुने नै हो, किनभने अहिले हामी संक्रमणको जोखिम बीचमा हाम्रा धेरै व्यवसायहरू, कारोबारहरू, आयातहरू कम भएकै स्थिति हो। हामीलाई आशा छ आगामी आर्थिक वर्ष को सुरुदेखि नै हामीले कोरोनाको संक्रमण जोखिम न्यून पारेर अघि बढ्न सक्छौँ, एउटा आशाको कुरा त्यो छ। दोस्रो कुरा, हामी जति तल जान्छौँ त्यति नै माथि उठ्न पनि हामी सक्छौँ भने भूकम्प पछिको हामी जसरी रिकभर भयौँ, जसरी माथि आउन सक्यौँ र हामीले अर्थतन्त्रलाई स्वाभाविक गतिमा लिएर आउन सक्यौँ, त्यसले हामीलाई एउटा आँट पनि दिएको छ। र हामी यस्ता अवस्थामा सबै सार्वजनिक, निजी, सामुदायिक क्षेत्र मिलेर फेरि अर्थतन्त्रलाई स्वाभाविक गतिमा ल्याउन सक्छौँ भन्ने आँट पनि छ। अब जहाँसम्म अनुदानको कुरा छ, भूकम्प पछिको पुननिर्माणको काम सम्पन्न हुँदै जाँदा भूकम्पसँग सम्बन्धित अनुदानहरू त अब आउँदैनन्, तर केही स्वाभाविक अनुदानहरू छन्, खास गरी द्विपक्षीय मित्र राष्ट्रहरूबाट दिने ती रकमहरू छँदैछन्। त्यसमा हामी आशावादी नै छौँ।
मन्त्री डाक्टर खतिवड़ाले कोरोना संक्रमण जोखिमप्रतिको स्थिति मूल्यांकन गर्दा लकडाउन बाध्यता जस्तै देखिएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले छिट्टै निर्णय गर्ने पनि जानकारी दिनुभयो।
मलाई अहिले के लाग्छ भने हामीले अझ धेरै जोखिम मोल्नु हुँदैन र हामीले लकडाउनको अवधिलाई अझ अगाडि बढाउनु पर्छ भन्ने मेरो निजी विचार हो। यद्यपि यो आज भोलि नै बस्ने मन्त्री परिषदको बैठकले निर्णय गर्छ, तर यति भनिरहँदाखेरि नेपाली दिदीबहिनी दाजुभाइहरूले यो लकडाउन भनेको हामीले आफूलाई अनुशासनमा राख्ने र यसको कारणबाट हामी आफै सुरक्षित हुन्छौँ भन्ने जुन भावनाका साथ यसलाई जोखिम कम नहुन्जेल कायम राख्नुपर्छ भन्ने पनि आम धारणा छ, त्यसलाई पनि हामीले बुझेर लकडाउनको अवधिबारे निर्णय गर्नुपर्ने हुन्छ।
सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान आगामी जेठ 2 गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिज सिंहदरबारमा बसेको बैठकले यही वैशाख 18 गतेसम्म बन्द रहेको हवाई उडानलाई जेठ 2 गतेसम्म बढ़ाउने निर्णय गरेको बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो। गत चैत 11 गतेदेखि मुलुकमा जारी लकडाउनको स्थितिलाई समीक्षा गर्दै छिमेकी मुलुक र अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी लकडाउनको विषयमा सरकारले थप निर्णय गर्ने सचिव बिडारीले बताउनुभयो। सबैको सहयोगमा लकडाउनको अहिलेसम्मको स्थिति सफल रहेको, लकडाउनका कारण संक्रमणलाई नियन्त्रणमा लिन सकिएको र औषधि लगायत आवश्यक सामग्रीको अभाव नरहेको लगायतका विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोविड 19 संक्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औले आएको छ। मुलुकको भूगोल संक्रमणको अवस्था हेरी ग्रीन जोन, रेड जोन र येलो जोनका रूपमा वर्गीकरण गरी सोही अनुसार लकडाउनलाई खुकुलो र कड़ा बनाउनु पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको समितिका सभापति दिल कुमारी रावलले जानकारी दिनुभयो। समितिले रोगको संक्रमण रोक्न मुलुकमा अहिलेसम्म भएको प्रयासको सराहना गर्दै सरकार र सम्बन्धित सरोकारवाला संस्था, व्यक्ति र आदेश पालना गर्ने आम नागरिकलाई धन्यवाद दिएको छ। कोरोना भाइरसबाट नेपालमा हालसम्म 49 जना संक्रमित भएकामा 12 जना निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले झापाको दमकमा एकजनामा संक्रमण पुष्टि भएको र चितवन तथा बागलुङमा उपचाररत एक एकजनामा रोग निको भएको जानकारी गराउनुभयो। कोरोना परीक्षण बढ़ाउँदै लैजाने क्रममा 1,945 थप परीक्षण भएको र देशभर हालसम्म पीसीआर विधिबाट 9,666 र आरडीटी विधिबाट 39,670 गरी 49,336 परीक्षण भएको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। देशभरि क्वारेन्टाइनमा 14,731 व्यक्ति रहेकोमा सबैभन्दा बढ़ी प्रदेश नम्बर 5मा 7,956 र सबैभन्दा कम बागमती प्रदेशमा 131 जना रहेका उहाँले जानकारी दिनुभयो। देशभरि आइसोलेशनमा राखिएकाको संख्या 87 रहेको र तीमध्ये 3 जना काठमाडौँ उपत्यकामा रहेका छन्। विश्व औलो दिवस हिजो परेको सन्दर्भ उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले औलो रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो। कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 3 भुल्के सहित जिल्लाका 8 खतरायुक्त स्थान मध्ये 2 स्थान चौदण्डी नगरपालिकाको सिवाई र त्रियुगा नगरपालिकाको मोतीगढ़ाको नमूना स्वाब संकलनमा 78 जना मध्ये 73 जनाको रिपोर्ट नेगेटिभ आएपछि ती दुई स्थानको अवस्था अब सामान्य हुन थालेको छ। बाँकी 5 जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले अब जिल्लाको त्रियुगाको मोथ्याई खैजनपुर जोगीदह देउरी र जलजले सहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण ती स्थानमा स्वाब नमूना संकलन गर्ने तयारी गरिएको जानकारी दिनुभयो। भुल्केमा मात्र 28 जनामा कोरोना संक्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवजावत गर्ने स्थानलाई खतरायुक्त स्थानको सूचीमा राखिएको थियो। यसैबीच प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले हिजो उदयपुरको भुल्के तथा भोजपुरको हदुवागढ़ी क्षेत्रको निरीक्षण गर्नुभयो। मुख्यमन्त्रीसँगै उदयपुर पुग्नुभएका प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेले शुरूमा सबैले उदयपुरको भुल्केमा 28 जनामा देखिएको कोरोना संक्रमण त्यहाँको स्थानीय नूरी मस्जिदमा बसेका जमातीबाट सरेको विश्वास गरेको भए पनि अहिले सो कुरा पुष्टि नभएको बताउनुभयो। भुल्केमा जमातीबाट कोरोना नसरेको बरू भुल्केका केही युवा लकडाउन अघि नै साउदी अरेबिया र कतारबाट आएका कारण उनीहरूबाट सरेको पाइएको मन्त्री घिमिरेले बताउनुभयो। प्रदेश नम्बर 1 हालसम्म कोविड 19 30 जना संक्रमित देखिएका छन्। प्रदेशमा हिजोसम्म 5,212 जनाको कोविड 19 को परीक्षणबाट 30 जना संक्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ। प्रदेश नम्बर 1 द्रुत परीक्षण विधि आरडीटीबाट 4,298 जना तथा थ्रोट स्वाब पीसीआरबाट 914 जनाको कोविड 19 को परीक्षण गरिएको छ। प्रदेश नम्बर 2 8 जिल्लामा रहेका शंकास्पद ठानिएकाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ। नेपाली सेना मेडिकल ल्याब एसोसिएशन अफ नेपाल र अन्य संस्थाबाट आएका प्राविधिक टोलीले स्वाब संकलन शुरू गरेका हुन्। प्रदेश नम्बर 2 सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौँबाट पुगेका 6 र जनकपुरका 2 गरी 8 टोली शंकास्पद ठानिएका 1,500 जनाको स्वाब संकलनमा खटिएको बताउनुभयो। हिजोदेखि सिराहाको लहान गोलबजार मिर्चैया कल्याणपुर र सिराहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन शुरू गरिएको हो। कास्की जिल्लामा कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरू हुँदैछ। बन्दाबन्दीमा सामाजिक दूरी भंग हुने भएकाले संक्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकोमा पोखरा महानगरको स्वास्थ्य महाशाखाले 1 महिनापछि वडा नम्बर 11 13 र 14 आज र वडा नम्बर 12 र 15 वैशाख 15 गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ। त्यसपछिका दिनमा यसअघिको तालिका अनुसार नै नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ। लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालको क्वारेन्टाइनमा राखिएका भारतीयलाई हिजो सीमानामा विदाई गरी भारतीय अधिकारी समक्ष हस्तान्तरण गरिएको छ। भैरवास्थित निमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका 154 र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका 36 जना भारतीयलाई भारतीय अधिकारी समक्ष हस्तान्तरण गरिएको छ। स्वदेश फर्कनु अघि क्वारेन्टाइनमा 25 दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भएको र कुनै प्रकारको समस्या बेहोर्नु नपरेको भन्दै आभार प्रकट गर्नुभयो। यसैबीच भारतको नौतनमा स्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्कने क्रम जारी छ। शुक्रबार साँझ 101 जनालाई स्वदेश फर्काइएको थियो भने हिजो थप 112 नेपाली स्वदेश फर्केका छन्। अन्य आउने क्रम जारी छ। उनीहरू 25 दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए। यस्तै कपिलवस्तुको सीमानाका कृष्णनगरबाट 35 जना नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ। बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेच हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
बिहान 9 बजेको रेडियो नेपालको समाचारमा फेरि स्वागत छ। आज वैशाख शुक्ल तृतीया, मुलुकभर स्नान दान पूजा लगायत विभिन्न धार्मिक कार्यहरू गरी अक्षय तृतीया मनाइँदैछ। धर्मशास्त्रहरूमा उल्लेख भए अनुसार आजको दिन श्रद्धापूर्वक गरिएको दानले कहिल्यै नाश नहुने अर्थात अक्षय फल दिने हुनाले यसलाई अक्षय तृतीया भनिएको हो। यो पर्व गर्मी मौसममा पर्ने भएकाले घामबाट बच्न, तातो जमीनबाट सुरक्षित रहन जुत्ता र तिर्खा मेट्न शर्बत यो दिनमा विशेष रूपमा दान गर्ने चलन छ। आज अलैंची, सुकमेल र घिउ मिसाइएको सातु तथा मरिच, पिपला एवं सखर हाली तयार पारिएको शर्बत दान गर्नाले प्राण दान गरे बराबरको पुण्य मिल्ने विश्वास गरिन्छ। पौराणिक कथन अनुसार शिव पार्वतीको विवाह भएको आजकै दिनदेखि सत्ययुगको प्रारम्भ भएको मानिन्छ। सड़क डिभिजन कार्यालय दाङ अन्तर्गत 4 योजना निर्माणको काम शुरू भएका छन्। लकडाउनको समयमा रोकिएका सड़कका योजना मध्ये अहिले ती योजनाको काम शुरू भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारीले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही शिवखोला सड़क मरमतको काम शुरू भएको छ। त्यस्तै घोराही लमही सड़क खण्डको सिस्ने खोला पुल, घोराही धारापानी सड़क अन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नम्बर 17 ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम शुरू भएको उहाँले बताउनुभयो। अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूरको सहज उपलब्धता नहुनु जस्ता कारणले काम प्रभावकारी रूपमा अघि बढ़न सक्ने अवस्था भने नभएको उहाँले बताउनुभयो। दाङकै तुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घर घरमै औषधि पुर्याउने तयारी गरेको छ। उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन महाशाखा मार्फत घरमै औषधि पुर्याउने तयारी थालिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो। उहाँका अनुसार अहिले तथ्याङ्क संकलन भइरहेको छ। निशुल्क औषधि जनस्वास्थ्य प्रवर्धन शाखाबाट उपलब्ध गराइने तथा शुल्क लाग्ने औषधिका लागि औषधालयसँग सहकार्य गरिएको छ। उहाँका अनुसार तुलसीपुरमा अहिलेसम्म 2,233 जनाको तथ्याङ्क संकलन भएको र जसमा सबैभन्दा बढ़ी 1,168 जना मुटुका रोगी छन्। महोत्तरीको बर्दिवास नगरपालिकामा शुक्रबार दिउँसोको असिनापानी र हावाहुरीका कारण किसानहरूको बालीमा ठूलो क्षति पुगेको छ। बर्दिवास नगरपालिका वडा नम्बर 6 र 7 परेको असिना पानीका कारण फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन्। असिना पानी र हावाहुरीले किसानको 100 बिघाको उत्पादन हुन लागेको तरकारी बाली, आँप, मकै बाली नष्ट गरेको बताइएको छ। असिना 200 देखि 300 ग्रामको तौलको रहेको किसानहरूले बताएका छन्। असिना पानी सहितको हावाहुरीले किसानको आँप बगैंचामा ठूलो क्षति पुर्याएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। कोरोना संक्रमणका कारण विश्वभर मर्नेको संख्या 2,00,000 नाघेको छ। विश्वका हरेक राष्ट्रमा झण्डै देखिसकेको कोरोना भाइरसका कारण संक्रमितको संख्या 30,00,000 पुग्ने लाग्दा रोग निको हुनेको संख्या पनि 8,40,000 हाराहारीमा पुगेको छ। पछिल्लो केही हप्तादेखि बढ़ी पिरोलेको अमेरिकामा थप 1,967 जनाको मृत्यु भएसँगै मर्नेको संख्या 54,000 नाघेको छ। पहिलो चरणमा चीनपछि सबैभन्दा बढ़ी मार झेलेको इटलीमा दैनिक रूपमा मर्नेको संख्यामा केही कमी आए पनि मृतकको संख्या 26,000 नाघेको छ। त्यस्तै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या 22,600 नाघेको छ भने स्पेनमा मृतकको संख्या झण्डै 23,000 पुगेको छ। त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या 20,000 नाघ्नुका साथै जर्मनीमा मृतकको संख्या 5,900 हाराहारीमा छ। एसियामा कोरोनाको सबैभन्दा बढ़ी मार झेलेको चीनपछिको इरानमा 5,650 जनाले ज्यान गुमाएका छन्। मृतकको संख्या इरान भन्दा चीनमा केही कम रहेको छ भने भारतमा मृतकको संख्या 825 पुगेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट निको भएकालाई फेरि संक्रमण नहुने ठोकुवा गर्न नसकिने जनाएको छ। कतिपय देशले कोरोना संक्रमणबाट निको भएकालाई जोखिम रहित प्रमाणपत्र वा प्रतिरोधात्मक पासपोर्ट जस्ता नामले आफ्नो दैनिकीलाई यथावत चलाउन खोजेको प्रति संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। रोग निको भएकाले पनि निश्चित समयसम्म सामाजिक भौतिक दूरीलाई कायम राख्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ। यतिखेर सारा विश्व कोरोना भाइरसको सन्त्रासमा रहेका बेला इरान र अमेरिका बीच फेरि तनावको स्थिति देखिएको छ। इरानले हालै सैन्य क्षमता मजबूत पार्ने उद्देश्यले अन्तरिक्षमा भू उपग्रह स्थापना गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फारसको खाड़ी क्षेत्रबाट हिँड्ने नौसैनिक बेड़ालाई इरानले आक्रमण गर्ने चेष्टा गरे अमेरिकाले तत्काल कार्यवाही गर्ने धम्की दिनुभएपछि इरान र अमेरिका बीचको पछिल्लो विवाद शुरू भएको हो। इरानी राष्ट्रपति हसन रूहानीले इरानले कहिल्यै मध्यपूर्वमा तनाव पैदा गर्ने कार्य नगरेको जिकिर गर्दै अमेरिकाको तर्फबाट अनावश्यक रूपमा आफ्नो राष्ट्र विरूद्ध हुँदै आएको व्यवहारलाई विश्व जगतले हेरिरहेको बताउनु भएको छ। इजरायलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उहाँका मुख्य प्रत्याशी पूर्व सेना प्रमुख बेन्नी ग्रान्ज बीच आपतकालीन राष्ट्रिय एकताको सरकार गठन गर्ने सम्बन्धमा भएको सम्झौताको जनस्तरबाट तीव्र विरोध भएको छ। भ्रष्टाचार लगायतमा गम्भीर आरोप खेपिरहनुभएका प्रधानमन्त्री नेतन्याहूले सत्तामा टिकिरहने उद्देश्यले आफ्नो प्रतिद्वन्दीसँग सत्ता साझेदारी गर्ने सम्झौता गरेको भन्दै हजारौं जनता तेल अभिव लगायतका शहरमा भेला भएर सम्झौताको विरोध गरेका छन्। इजरायलमा सबैभन्दा बढ़ी समय सत्तामा रहनुभएका प्रधानमन्त्री नेतन्याहूको सत्तारूढ़ दलले पछिल्लो आम निर्वाचनमा पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि गान्जको नेतृत्वमा रहेको दोस्रो ठूलो दलसँग सत्ता साझेदार गर्ने सहमति जनाएको थियो। अब मौसम। आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघगर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। कोरोना संक्रमणका कारण अर्थतन्त्रमा आएको चुनौतीसँगै आगामी बजेटमा स्रोत व्यवस्थापन गरी कार्यान्वयनका प्राथमिकता निर्धारण गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। जोखिमको स्थिति मूल्यांकन गरी लकडाउनलाई केही दिन अझै निरन्तरता दिइने संकेत। नेपालमा कोरोना भाइरसबाट संक्रमित 49 जनामध्ये रोग निको भई 12 जना घर फर्किए र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर 2,00,000 नाग्यो। अधिकांश अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा। बिहान 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्नुहोला।